بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على رسوله الكريم وعلى آله وأصحابه أجمعين وعلى كل من تبعهم بإحسان إلى يوم الدين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ظهر الفساد في البر والبحر بما كسبت أيدي الناس. میرے محترم بزرگوں، بھائیوں اور دوستو، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آج کل ملک بارشوں کے نتائج سے دوچار ہے. خود ہمارا شہر کئی دن سے موسلادھار بارشوں میں قلتا اور پیچا ہے، اور اس کی وجہ سے شہری مشکلات سے دوچار ہیں. اس سے پہلے خیبر پختونخوا میں، بونیر میں، سوابی میں بادلوں کے پھٹنے سے شدید سیلابی صورتحال پیدا ہوئی، بہت سے افراد اس میں شہید ہو گئے اور بہت سے بے گھر ہو گئے. ہر سال جب برسات کا موسم آتا ہے تو ہمارے ملک میں سیلابوں کا ایک سلسلہ شروع ہو جاتا ہے، اور ہمارا شہر کراچی وہ بارشوں کا متحمل نہیں. متحمل اس لیے نہیں کہ ہمارے جو حکومت کے کار پرداز ہیں ان کو ایسا لگتا ہے کہ شہر کا جو بنیادی ڈھانچہ ہے اس کو درست کرنے کی کوئی فکر نہیں. کراچی شہر وہ شہر ہے جو سارے ملک میں سب سے زیادہ آمدنی حکومت کو فراہم کرتا ہے. تقریباً 65% ہمارے خزانے کی آمدنی کراچی کے ٹیکسوں سے جاتی ہے، اور یہ وہ غریب نواز شہر ہے کہ جو لوگوں کو روزگار فراہم کرتا ہے. سارے ملک سے لوگ آ کر یہاں پر اپنا روزگار تلاش کرتے ہیں، اور سارے ملک میں شاید سب سے زیادہ سستا شہر. لیکن جتنا یہ ملک کی شہرت کی حیثیت رکھتا ہے اتنا ہی یہ حکمرانوں کی بے حسی کا شکار ہے. ہر سال بارشیں ہوتی ہیں، اس بارشوں کی نکاسی کے لیے، پانی بہانے کے لیے جو انتظام ہونا چاہیے وہ انتظام مفقود ہے. نتیجہ ہے کہ سڑکیں ٹوٹ جاتی ہیں، گھروں میں پانی گھس جاتا ہے، بازاروں میں گھس جاتا ہے، زندگی معطل ہو جاتی ہے. یہ سارا کام تو درحقیقت حکومت کے کرنے کا تھا کہ وہ کم از کم ایسی منصوبہ بندی کرے جس سے کے ذریعے پانی کی نکاسی کا مناسب انتظام ہو. آپ نے دیکھا ماشاءاللہ ہمارے دارالعلوم میں اللہ تعالی کے فضل و کرم سے इतनी मूसलाधार बारिशें हुई लेकिन आपको कहीं पानी खड़ा नजर नहीं आएगा। ये अल्लाह ताला हमारे साबिक सदर हजरत माना मुफ्ती अहमद रफी उस्मानी साहब रहमतुल्लाह अलैह की मंसूबा बंदी और उनके मेहनत का समरा है कि हमें अल्हम्दुलिल्लाह दारुलूम में जब बारिशें होती हैं तो पता भी नहीं लगता कि कब बारिश हुई थी कब बंद हो गई। एक छोटा सा इदारा है लेकिन सारे मुल्क की मंसूबा बंदी तो हुक्मरानों का काम है, लेकिन ऐसा लगता है कि उन्होंने कोई मंसूबा बंदी नहीं की, कोई ऐसा अब तक आज 70 साल से ज्यादा हो गए हैं और अभी तक कराची शहर की मंसूबा बंदी जिसके जरिए पानी का निकासी का इंतजाम हो वो मफकूद है। आला हुकाम ये फरमा रहे हैं कि कराची का जो शहर है वो समंदर से 12 फुट ऊंचा है, लिहाजा समंदर में पानी बजाए जाने के वापस आ जाता है। अरे भाई ये सूरत हाल तो 75 साल पहले मालूम थी कि कराची शहर वो बुलंद है सदे समंदर से, लेकिन 75 साल के बाद आप फरमा रहे हो कि हमें इस वजह से वापस पानी आ जाता है। तो अल्लाह तबारक व ताला हमें ऐसे हुक्मरान अता फरमाए जो दरहकीकत कौम का दर्द समझते हो। पिछले दिनों मैं आपसे कह रहा था कि इस्लाम की अहम एक तालीम यह है कि रास्तों से तकलीफ की चीजें हटाई जाएं, इमातुल अज़ा अन तरीक। ये ईमान का एक बहुत बड़ा शोबा है और रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने साहब इकराम को इसकी तलकीन फरमाई कि बात सिर्फ ये नहीं है कि तहारत हासिल कर ली जाए बल्कि साथ साथ नजाफत और साफ सुथरा रहना यह भी दीन का तकाजा है। लिहाजा आपने तालीम दी कि हर एक आदमी अपने घर के माहौल को साफ रखे और रास्ते से तकलीफ दे चीज का हटा देना यह ईमान का एक शोबा करार दिया। लेकिन एक तरफ तो हुकूमत की बेहिसी और दूसरी तरफ खुद हमारी यह कोताही कि कचरा जहां चाहे उठाकर फेंक दिया और वो नाले जो बनाए गए थे किसी जमाने में कि उससे पानी का इखराज हो उसमें कचरा भर दिया गया। ये हुकूमत का काम नहीं, ये हम लोगों का काम है, हम लोगों ने कोताही बरती। खैबर पख्तूनख्वा के अंदर जो अजीम सैलाब आया उसमें बेशुमार लोगों का नुकसान हुआ, बेघर हो गए, पानी में बह गए, ऐसे वाकयात, इसका भी हुकूमत का ये फरीजा है कि ऐसे बारिश के मौसम में पानी की निकासी का इंतजाम वहां पर भी किया जाए। ये सब कुछ हो रहा है लेकिन हम हुकूमत को रोते रहे और हुकूमत की नाअहली को और हुकूमत के गलत कार्यों का मर्सिया पढ़ते रहे तो कब तक पढ़ेंगे। और हुक्मरानों को उठाना या उनको हिदायत देना हर एक के बस का काम भी नहीं है। लेकिन एक चीज है जिससे हमारे अंदर बड़ी सख्त गलफलत फैली हुई है, मैं उसकी तरफ तवज्जो दिलाना चाहता हूं। वो ये है कि जब भी कोई इज्तिमाई मुसीबत आए, कोई इज्तिमाई नुकसान हो, उस वक्त क्या करना चाहिए। एक तो ये बात है कि हम बैठकर मजलिसों में हुकूमत को कोसें, उसको बुरा भला कहें, उसकी गलतियों की निशानदेही करें, ये कर लो, मजलिसें उससे आबाद हो जाएंगी, लेकिन मसले का हल तो नहीं निकलेगा। मसले का हल तो एक तो इस तरह निकल सकता है कि जिन लोगों के पास कोई इख्तियार है या जिनका कोई जिनकी कोई पहुंच है हुक्मरानों तक, वो अपनी बात हुक्मरानों तक पहुंचाएं और उनको सही रास्ते पर लाने की कोशिश करें। जब वोट डालने का वक्त आता है तो उस वक्त बाजार लगता है, हर एक उम्मीदवार वो पैसे बांटता है कि मुझे वोट दो। वोट देने वाले उस वक्त ये परवाह नहीं करते कि जिस आदमी को वोट दे रहे हैं वो हमारे साथ क्या सलूक करेगा, लेकिन वक्ती तौर पर जो मुनाफा हासिल हो रहा है उसकी वजह से जालिम से जालिम, नाअहल से नाअहल इंसान को भी वोट दे देते हैं क्योंकि वो पैसे दे रहा है। तो एक नाअहलों का बरसरे इख्तदार आ जाना, ये इसमें कौम की अपनी गफलत का एक बहुत बड़ा हिस्सा है कि वो अपने वोट का इस्तेमाल दयानतदारी से नहीं करते, बल्कि अल्लाह के खौफ से नहीं करते, बल्कि वक्ती मुनाफे जो मिल रहे हैं, जो पैसे वक्ती तौर पर दे रहा है, बस भाई वोट दे दो इसको। एक तो ये खराबी है। दूसरा ये कि जब वही लोग हुक्मरान बन गए और किसी वक्त फिर दोबारा वोटिंग का मरहला आएगा, फिर आप उन्हीं को वोट दे दोगे क्योंकि वो पैसे दे रहे हैं, ये देखे बगैर कि उनकी कारकर्दगी कैसी रही, उनके जमाने में मुल्क में या शहर में क्या सूरत हाल पैदा हुई। एक तो ये मुसीबत है जो हमने खुद अपने गले में डाली है। एक रिवायत में फरमाया गया कि नमा मालुकुम अमालुकुम, तुम्हारे हुक्मरान खुद तुम्हारे अमाल का नतीजा है। तुम्हारे अमाल अच्छे होंगे, तुम्हारे माल भी अच्छे होंगे, तुम्हारे हुक्मरान भी अच्छे होंगे। तुम्हारे अमाल खराब होंगे, बुरे लोगों को तुम पर मुसल्लत कर दिया जाएगा। ये हदीस के अंदर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि एक हदीस में ये फरमाया कि तुम हुक्मरानों को गाली मत दो, हुक्काम को गाली न दो, बल्कि अपनी इस्लाह की तरफ तवज्जो करो और अल्लाह से मांगो कि या अल्लाह हमारे अमाल खराब है, हमें अच्छे हुक्मरान अता फरमा दीजिए। तो अल्लाह ताला या तो इन हुक्मरानों के दिलों को नरम कर देगा और उनको हिदायत का रास्ता दिखा देगा, या फिर ऐसे हुक्मरान लाएगा जो तुम्हारे लिए अदल इंसाफ के साथ काम कर सके। तो हम लोग अगर महज तबसरे करके और हुकाम को बुरा भला कह के बैठ जाएं, इससे मसला तो हल नहीं होता। कुरान करीम ये कहता है कि जब भी तुम्हें कोई इज्तिमाई मुसीबत पेश आए तो फिर क्या करो, अल्लाह की तरफ रुजू करो। सूरह अलिफ लाम मीम तंजील सजदा में कुरान करीम ने फरमाया वलनुज़ीक़न्नहुम मिन अज़ाबिल अदना दूना अज़ाबिल अकबर लअल्लहुम यरजिऊन। बड़ा अजाब जो आखिरत में आने वाला है उससे पहले हम छोटे छोटे अजाब दुनिया के अंदर दिखाते रहते हैं, उसके मजे चखाते रहते हैं। कभी जलजला आ गया, कभी तूफान आ गया, कभी सैलाब आ गया, कभी कहत पड़ गया। इस किस्म के जो अजाब है वो इसलिए आते हैं कि लोगों को मुतनब्बे करें, लोगों को इस तरफ मुतवज्जे करें कि वो रुजू करें अल्लाह से, लअल्लहुम यरजिऊन, ताकि वो अल्लाह की तरफ रुजू करें। ये जो जितने भी मसाइब आते हैं, इज्तिमाई मसाइब, वो चाहे उनके जाहिरी असबाब कुछ भी हों, वो इसलिए आते हैं ताकि हमें बेदार करें। तुम गफलत में पड़े हुए हो, तुम अल्लाह को भूल गए हो, तुम अल्लाह की इताअत से पीछे हट गए हो, लिहाजा तुम्हें चौकन्ना करने के लिए, तुम्हें बेदार करने के लिए, तुम्हें मुतनब्बे करने के लिए हम ये मुख्तलिफ مصائب تمہیں بھیجتے ہیں. لَنُذِيقَنَّهُمْ مِنْ عَذَابِ الْأَدْنَى, یہ چھوٹے چھوٹے عذاب ہم تمہیں اس کا مزہ چکھاتے رہتے ہیں. قبل العذاب الاکبر, وہ جو آخرت والا عذاب ہے عذاب اکبر, اس سے پہلے دنیا کے اندر چھوٹے موٹے عذاب بھیجتے رہتے ہیں. وہ اس لیے بھیجتے ہیں لعلہم یرجعون, تاکہ جن لوگوں کو اس عذاب سے سابقہ پیش آیا وہ اللہ کی طرف رجوع کریں, اللہ کو بھولے بیٹھے ہیں وہ اللہ تعالیٰ کی طرف رجوع کرنے کے اوپر آمادہ ہو جائے. یہ مقصد ہوتا ہے ان مصائب کا. اللہ تعالیٰ کی حکمتیں وہی جانتا ہے, کس جگہ کیا تک مصیبت لانی ہے, کس جگہ کیا نہیں لانی, وہ سب اللہ تعالیٰ کی حکمت کے تحت ہوتا ہے. لیکن ہم لوگوں کے لیے اس میں جو پیغام دیا اللہ تعالیٰ نے وہ یہ کہ ایسے مواقع پر اللہ کی طرف رجوع کرو, لعلہم یرجعون. وہ چاہے سیلاب ہو, چاہے قحط ہو, چاہے زلزلہ ہو, کچھ بھی اجتماعی مصیبت ہو, تو انسان کا کام یہ ہے کہ اللہ کی طرف رجوع کرے. ایک جگہ قرآن کریم یہ فرماتا ہے کہ ہم بعض اوقات لوگوں کو خوشحالی دیتے ہیں, وہ بھی ایک آزمائش ہوتی ہے کہ اس خوشحالی میں وہ اللہ کو یاد رکھتے ہیں یا بھول جاتے ہیں. پھر کبھی بعض اوقات ان کو خوشحالی ختم ہو جاتی ہے اور برا وقت آ جاتا ہے, کوئی مصیبتیں آ جاتی ہیں, پھر کسی وقت خوشحالی آ جاتی ہے. تو جب خوشحالی کا وقت آتا ہے تو آدمی بھول جاتا ہے اللہ میاں کو, اور جب برائی کا وقت آتا ہے تو شکوے کرنے لگتا ہے کہ ہمارے اوپر یہ کیا مصیبت آ گئی, اور بل اس کو اللہ تعالی کی طرف سے نہیں سمجھتا, بلکہ یہ کہتا ہے کہ قد مس آباءنا الضراء والسراء, کہ یہ دکھ سکھ تو ہمارے باپ دادوں سے چلے آ رہے ہیں, کبھی خوشحالی آتی ہے کبھی کب تنگ دستی ہو جاتی ہے. اللہ کی طرف اس کی نسبت نہیں کرتے, اس کے نتیجہ ہے کہ رجوع الی اللہ کا موقع نہیں ملتا. تو قرآن کا پیغام یہ ہے کہ جب کبھی کوئی اجتماعی مشکل پیش آئے تو بندوں کا کام یہ ہے کہ وہ اللہ سے رجوع کریں. آپ ذرا سوچئے, اور ہر شخص مجھ سمیت اپنے گریبان میں منہ ڈال کر دیکھے کہ جو صورتحال بارشوں کی وجہ سے ہمارے شہر میں یا ملک میں ہو رہی ہے, اس کے بارے میں کبھی اطمینان سے بیٹھ کر اللہ تعالی سے مانگا, یا اللہ ہم اس مصیبت میں پھنس گئے ہیں, اپنی رحمت سے اس سے ہمیں نجات دے دیجئے. کیا کبھی اللہ تعالی سے فریاد کی کہ یا اللہ یہ مصیبت آ گئی ہے, یہ عذاب آ گیا ہے, یا یہ سیلاب آ گیا ہے, اس کی وجہ سے جونوں کے جاگے جانے جا رہی ہیں, لوگوں مصیبت میں مبتلا ہیں, اے اللہ اس مصیبت کو ہم سے دور کر دیجئے. اور اگر اس میں ہمارے نظام کا کوئی قصور ہے تو اللہ اس قصور کو بھی دور کر دیجئے. اگر اس میں ہمارے نظام زندگی میں کوئی خلل واقع ہے جس کی وجہ سے یہ ساری باتیں ہو رہی ہیں, تو اللہ نظام بھی تو آپ ہی کے قبضے میں, آپ اس کو دور کر دیجئے. بتائیے کہ اگر ہم سب اپنے گریبان میں منہ ڈال کر دیکھیں تو اس پورے حادثات کے سلسلے میں ایسا کوئی شخص جو اور دنیا سے منہ موڑ کر اللہ کے بارے میں بیٹھ کر اور اس سے مانگ رہا ہو کہ یا اللہ یہ دور کر دیجئے ہم سے, ایسا کوئی ہے؟ عام طور سے نہیں. تو جو کام کرنے کا تھا اس موقع پر, ٹھیک ہے, جو اپنی تکلیف ہیں ان کو دور کرنے کے لیے جو اسباب ہیں انشاءاللہ اس کو اختیار کرنا چاہیے, اختیار کرے آدمی, لیکن ساتھ ساتھ اللہ تعالی کی طرف رجوع کرے, اس سے مانگے, اور ساتھ اس موقع پر استغفار, اللہ تبارک و تعالی سے اپنے گناہوں کی معافی مانگنا, یا اللہ ہم بہت گناہگار ہیں, اپنی رحمت سے ہماری مغفرت فرما دیجئے اور ہمیں اپنے فضل و کرم سے ان مصیبتوں سے نجات دلا دیجئے. ایک چھوٹا سا جملہ ہے جو خود قرآن کریم نے سکھایا, وَقُرْ رَبِّ اغْفِرْ وَارْحَمْ وَأَنْتَ خَيْرُ الرَّاحِمِينَ, چھوٹا جملہ, قل, یہ حکم دیا جا رہا ہے کہ یہ ان الفاظ میں مجھ سے مانگو. کیا مانگو؟ رب اغفر وارحم. یاد کرنا بھی مشکل نہیں, رب اغفر وارحم وانت خیر الراحمین. اللہ ہماری مغفرت فرما دیجئے اور ہم پر رحم فرمائیے, آپ سارے رحم کرنے والوں میں سب سے بہتر ہیں. دو چیزوں میں سارا جہان ہماری ضرورتوں کا آ گیا. ایک تو ہماری مغفرت فرما دیجئے, آپ ہمارے گناہوں کی وجہ سے ہم پر جو مصائب آ رہے ہیں, اے اللہ ان گناہوں کو ہمارے معاف فرما دیجئے. تو جب وہ گناہ معاف ہوں گے جن کی وجہ سے ہم مبتلا ہیں, لوگ کہیں گے بھائی ہم تو نماز پڑھتے ہیں, روزے رکھتے ہیں, حج کرتے ہیں, عمرے کرتے ہیں. ارے بھائی یہ سب کچھ کرتے ہیں لیکن بازار میں کیا کر رہے ہو تم؟ لوگوں کے ساتھ معاشرت میں کیا کر رہے ہو؟ تمہیں جس بات کا حکم دیا گیا تھا راستے سے تکلیف ہٹاؤ, وہ اس پر کتنا عمل کر رہے ہو؟ تمہیں یہ حکم دیا گیا تھا اپنے گھروں کے آس پاس کی صفائی کرو, اس پر کتنا عمل کر رہے ہو؟ تمہارے اخلاق نبی کریم صلی اللہ علیہ وسلم کے اخلاق کے مطابق ہیں کہ نہیں ہیں؟ تمہیں حسد کے کتنا شکار ہو, بغض کے کتنے شکار ہو, غیبتیں کتنی کرتے ہو, جھوٹ کتنے بولتے ہو؟ تو یہ سارے گناہ ہیں جن کا بدلہ ہمیں دنیا میں بھی دیا جاتا ہے. اللہ تعالیٰ آخرت کے عذاب سے تو ہر مسلمان کو محفوظ رکھے, دنیا کے اندر دیا جاتا ہے. لہذا مغفرت ہمیں ہر وقت مانگنی ہے, رب اغفر وارحم. اے پروردگار, میرے پروردگار مغفرت فرمائیے, مغفرت میری بھی فرمائیے اور میرے سارے مسلمان بھائیوں, مردوں اور عورتوں کی مغفرت فرمائیے. ہم بہت بدعمالیوں میں گر چکے ہیں, اے اللہ ان کی مغفرت فرمائیے, مغفرت فرمائیے, وارحم. اور صرف مغفرت نہ فرمائیے, رحمت بھی فرمائیے. رحمت یہ کہ ہمیں آئندہ صحیح بننے کی توفیق عطا فرما دیجیے, آئندہ ہمارے اعمال کو درست کر دیجیے, ہمارے طریقے زندگی کو سدھار دیجیے, ہم آپ کے نبی کریم صلی اللہ علیہ وسلم کی تعلیمات اور آپ کی سنت کے مطابق عمل کرنے والے بن جائیں. یہ دو جملے ہیں, رب اغفر وارحم وانت خیر الراحمین. اگر سارے مسلمان, سارے پاکستانی بس یہ دعا کرتے رہے, اس کی رٹ لگائیں, رب اغفر وارحم وانت خیر الراحمین, رب اغفر وارحم وانت خیر الراحمین, اس تصور سے کہ ہم اپنے بدعمالیوں میں بہت آگے بڑھ چکے ہیں, اے اللہ ہمارے بدعمالیوں کا نتیجہ یہ ہے کہ ہم پر مصیبتیں آ رہی ہیں, ان مصیبتوں کو دور کرنے کے لیے آپ ہماری مغفرت کر دیجئے اور پھر ہمارے پر رحم بھی یہ فرمائیے کہ ہمارا آئندہ طرز زندگی آپ کے رضا کے مطابق ہو جائے, نبی کریم صلی اللہ علیہ وسلم کی تعلیمات کے مطابق ہو جائے. چھوٹا سا نسخہ ہے, میں اللہ کے بھروسے پر پورے اطمینان کے ساتھ کہتا ہوں, اگر پاکستانی قوم اس کا وظیفہ بنا لے دل سے, مغفرت بھی مانگے اور رحمت بھی مانگے, تو انشاءاللہ حالات درست ہو جائیں گے. اللہ تعالیٰ یہ فرماتا ہے, ما یفعل اللہ بعذابکم ان شکرتم وآمنتم, کہ اللہ تمہیں عذاب دے کر کیا کرے گا اگر تم شکر گزار بنو اور ایمان کے تقاضوں پر عمل کرو. اللہ تعالیٰ ہم سب کو اس کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. خاص طور پر خیبر پختونخوا میں جو بہت زیادہ تباہی مچی ہے, اس میں بہت سے لوگ متاثر ہوئے ہیں, ان کی امداد کے لیے الحمدللہ مختلف تنظیمیں کام کر رہی ہیں. ہم سے پوچھا جا رہا ہے کہ ہم آپ کے ذریعے بھی کچھ اگر امداد پہنچانا چاہیں تو پہنچا سکتے ہیں یا نہیں. تو ہمارا جواب یہ ہے کہ اگر اس خاص اس مقصد کے لیے آپ دارالعلوم میں کوئی رقم جمع کرائیں تو انشاءاللہ ہم اس کو وہاں پر پہنچا کر متاثرین کی امداد کی پوری کوشش کریں گے.